आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
शांति को सासो फेर्दैछु तिमीलाई चिने पछि छु आँखा भरि भरि मेरो पोखिँदै हर्षको आँसु शांति को सासो फेर्दैछु तिमीलाई चिने पछि छु आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु तिम्रै साथले मेरो मन भो हलुङ्गो तिम्रै साथले मेरो फेर्दैछु
फेरि ओ श्री
शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु तिम्रै साथले मेरो मनै भो हलुङ्गो तिम्रै साथले मेरो
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यहाँ सबैलाई मेरो हार्दिक स्वागत छ अनि म तपाई सबैलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु तपाईहरूका सुन्दर पत्रहरूको लागि, सुझावहरूको लागि अनि तपाईहरूका प्रार्थनाको विषयहरूको लागि पनि। हामी निरन्तर तपाईहरूको लागि प्रार्थनामा याद गरिरहेका छौं। यो आशा गर्दछौ कि प्रभुले तपाईहरूको जीवनमा, परिवारमा, कार्यमा, पेशामा धेरै धेरै आशिष दिनुहुनेछ अनि म आशा गर्दछु कि निरन्तर रूपमा यो कार्यक्रम सुन्नुहुनेछ र आफ्नो प्रतिक्रियाहरू पनि हामीलाई दिनुहुनेछ र हामी जान्न सक्नेछौ कि यो कार्यक्रमले वास्तवमा के कस्तो आशिषको काम गरिरहेको रहेछ। श्रोता, तपाईहरूको पत्रको, तपाईहरूको सुझावहरूको हामी नित्यन्त जरूरीको रूपमा मान्छौ र त्यसको आशामै हामी रहनेछौ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी यसैया छ अध्याय एकदेखि पाँच पदबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ कि यसैयालाई अगमबाड़ी कार्यभारको लागि बलावट र महान आदेश, कालक्रमिक रूपमा साथै तार्किक रूपमा यसैयाको पुस्तक यो अध्यायसँग शुरू हुन्छ, जुनले यसैयाको जीवनमा संकष्टको बताउँछ र उसलाई अगमबाड़ी कार्यभारमा ल्याउँदछ। यो भन्दा अघि हामीसँग उसको जीवनको वा परमेश्वरसँग उसको सम्बन्धको कति पनि रेकर्ड छैन। उसको सेविकाई राजा उज्जियाको मृत्युमा शुरू भएथ्यो। त सबभन्दा पहिले हामी देख्नेछौ यसैयाद्वारा देखिएको परमप्रभुको दर्शन। पद एकदेखि चार पदमा यस प्रकार लेखिएको छ, उज्जिया राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखे। उहाँको वस्त्रको छेउले मन्दिर ढाकेको थियो। उहाँको मास्तिर सरापहरू खड़ा थिए। प्रत्येकका छ छवटा पखेटा थिए। दुईवटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुईवटाले आफ्ना खुट्टा ढाकेका थिए र दुईवटाले तिनीहरू उड्दै थिए अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान महान परमप्रभु पवित्र 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 हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। मित्र, एकदेखि चार पदमा यसैयाद्वारा दर्शनमा देखिएका समय, स्थान, व्यक्ति, महिमा र परमप्रभुको पवित्रता छ। अहिले समयको, स्थानको र पवित्रताको ध्यान दिनुहोस्। यसैयाले यो अध्यायलाई अति नै निराशजनक टिप्पणीसँग शुरू गर्छन्। उसले हामीलाई उज्जियाको दाग कर्म अन्त्येष्टिमा लान्छन्। उज्जिया असल राजा थिए, अहिले उनी मरेका छन्। यो धेरै मानिसको विश्वास हो कि उनी दक्षिणी राज्य यहुदाको अन्तिम सबभन्दा महान राजा थिए। त उसको मृत्यु पछि परमप्रभुको महिमा कति पनि देखिएन। यो कुरामा मलाई निश्चय छैन, तर त्यो कुरा चाहिँ बिल्कुल सत्य हो कि त्यहाँ उहाँको महिमा देखिएन। उज्जियाले पलिस्तीहरू, अरबीहरू र अम्मोनीहरूलाई आफ्नो अधीनता पनि ल्याएका थिए। उसले 42 वर्षसम्म शासन गरे र परमेश्वरको प्रतिज्ञा अनुसार उसको शासन अवधिमा राष्ट्र भौतिक रूपमा आशिषित भएको थियो। एक प्रभुको जन फोर डेलिसियस भन्ने व्यक्तिले भन्छन्, इसरायलको राष्ट्रिय महिमा राजा उज्जियासँगै मर्यो र त्यो अहिलेसम्म कहिले पनि र कति पनि पुनस्थापन, पुनसुधार गरिएको छैन। म यो कथनसँग एकदमै सहमत छु। राजा उज्जिया मरेको वर्षमा यसैया सोचिरहेका छन्, असल राजा उज्जिया मरिसकेको छ र अब हरेक कुरा गडबड अवस्थामा आउनेछ। इसरायललाई कैदमा लगिनेछ, सम्पन्नता घट्नेछ, रास हुनेछ, कष्टको दिन आउनेछ, अनि अनिकाल पनि आउनेछ। त्यो कुरा मनमा यसैया सोच्दछन् र त्यो कुरा मनमा लिएर उनी मन्दिरमा जान्छन्। उनी उचित स्थानमा जान्छन्, त्यो स्थान जहाँ उसले परमेश्वरलाई भेट्न सक्थे। अनि मन्दिरमा यसैयाले यो कुराको पत्ता लगाउँछन् कि राष्ट्रको खास राजा त मर्नु भएको रहेनछ त। भन्छन्, मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखे। उहाँको वस्त्रको छेउले मन्दिर भरिएको थियो। परमेश्वर सिंहासनमा हुनुहुन्छ। यसैयाले हामीलाई पहिले नै त्यस्ता कमजोर दुर्बल मानिसमा भरोसा नगर्नलाई भनिसकेका छन्, जुनको श्वास उसको नाको प्वालमै हुन्छ। जब मानिसले श्वास लिन्छ, उसले थाहा हुँदैन उसले फेरि कतै श्वास फेर्न पाउँछ या पाउँदैन। मानिस हार्ट अटेक, हृदय घात भएर तुरुन्तै मर्न सक्छ, दुर्घटनामा परेर तुरुन्तै मर्न सक्छ। आफ्नो भरोसा मानिसमा नलगाउनुहोस्। वृद्ध उज्जिया राजा मरिसकेका छन्, हजुर यो सत्य हो, र सिंहासन खाली र दयनीय स्थितिमा परेको देखिन्छ। तर संसारिक सिंहासनको पछाडि स्वर्गीय सिंहासन छ। यसैयाले सिंहासनमा परमप्रभु विराजमान भइरहनु भएको देख्छन्। त्यो नै दर्शन आज परमेश्वरको कोही जनहरूले यो दिनमा देख्न आवश्यक छ। निराशवादी बन्ने म कुनै कारण देख्दिन। यो विश्वको इतिहासमा सबभन्दा महान दिन हो। म अरू कुनै युग समय भन्दा यो नै वर्तमान समयमा रहन मन पराउँछु। कसैले भन्ला, हेर त विश्वको भयानक स्थिति, हाम्रो राष्ट्रमा, हाम्रा शहरहरूमा झन झन खराब भइरहेको स्थितिको हेर त, अवस्थाको हेर त। अमित्र, प्रभुले त्यही नै त, त्यस्तै नै त हुनेछ भन्नुभएको छ। उहाँले भन्नुभयो, गाउँहरूको बीचमा सामाहरूको पनि छरिनेछ र उहाँले ती दुवैलाई उम्रन दिनुहुनेछ, पलाउन दिनुहुनेछ। आज मेरो काम खाली परमेश्वरको वचनको बिउ छर्नु हो। म जान्दछु कि यसले फसल फलाउनेछ र यसले त्यो गरिरहेको पनि छ। यसको बारेमा कुनै दुई मत छैन, प्रश्न छैन। साथै संसार पाप, अधर्म, दुष्टतामा पनि लिप्त भइरहेको छ। हामीले यो अवस्था देखेर निराश हुनु पर्दैन। परमेश्वरले फसलको रेखदेख गर्नुहुनेछ। हाम्रा काम खाली बिउ छर्नु हो, खाँचोमा परेका हृदयहरूमा परमेश्वरको वचनको बिउ छर्नु। तपाईँ र म रहेको दिन महान दिन हो। आज परमेश्वरको वचन जोड तोडले विश्वको इतिहासमै कुनै अवधिमा भन्दा धेरै गरेर गइरहेको छ। धेरै समाचार सुन्ने मौका पाइरहेका छन्। सुसमाचारको, आज रेडियोको, टिभीको, अनि पत्र पत्रिका र अन्य धेरै माध्यमद्वारा प्रभुको वचन गइरहेको छ। मित्र, यो दिनमा प्रभुको वचन छर्ने कुरा अति नै महान कुरा हो। जब यसैया मन्दिरमा जान्छन्, उसले पत्ता लगाउँछ कि परमप्रभु अझै सिंहासनमा विराजमान हुनुहुन्छ। अनि हामीहरू कोही कोहीलाई यो तथ्यको, यो सत्यताको याद दिलाउन आवश्यक छ कि परमेश्वर हाम्रो दिनहरूमा पनि अझै सिंहासनमा हुनुहुन्छ। उहाँले अझै हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। उहाँले अझै अद्भुत काम गरिरहनु भएको छ। यसैया अर्को कुराको पनि पत्ता लगाउँछन्। जब उनी मन्दिरमा जान्छन्, उसले पत्ता लगाउन चाहन्छन् र लगाए कि परमेश्वर अग्लो र उच्चमा हुनुहुन्छ र उहाँको वस्त्रको छेउले मन्दिर भरिएको। उसले यो पत्ता लगाए। त्यो नै दोस्रो कुरो, हामीले परमेश्वरको बारेमा पत्ता लगाउनु पर्छ। परमेश्वर अग्लो र उच्चमा उचालिनु भएको छ र उहाँ पापसँग सम्झौता गर्नु हुने छैन। पद दुईमा भनिएको छ, उहाँको मास्तिर सरापहरू खडा थिए, प्रत्येकका छ छ वटा पखेटा थिए। दुईवटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुईवटाले आफ्ना खुट्टा ढाकेका थिए र दुईवटाले तिनीहरू उड्दै थिए। सराफहरू परमेश्वरको सिंहासनको वरिपरि छन्। मित्र, शास्त्रमा यिनीहरूको बारेमा अति नै कम जानकारी दिइएको छ। व्यावहारिक रूपमा तिनीहरूका सम्बन्धमा केही पनि भनिएको छैन। सराफको अर्थ हो जलाउनु। यो शब्द पाप बलि र दण्डसँगको सम्बन्धमा प्रयोग गरिन्दछ। यो स्पष्ट छ कि सराफ करूबहरूको ठिक विपरीत हो। सराफले पापको खोज्दछ र करूबले परमेश्वरको पवित्रताको रक्षा गर्दछ। कहिले पनि सराफलाई मिठो बासना वा मिठो सुगन्ध बलिसँग जोडिएको वा सम्बन्ध गरिएको छैन। ती बलिहरूले ख्रिष्टको व्यक्तिको बारेमा बताउँछ। हामी यी दुवै स्वर्गीय प्राणीहरूलाई इजिकेल र प्रकाशको पुस्तकमा जीवित प्राणीहरूको रूपमा पाउँदछौ। यसैयाको दर्शनमा सराफले परमेश्वरको पवित्रताको रक्षा गरिरहेको छ। वहाँ अग्लो र उच्चमा उठाइनु भएको छ। परमेश्वर खराब दुष्टतासँग भ्रष्टतासँग सम्झौता गर्नुहुन्न अनि म उहाँलाई यसको निम्ति धन्यवाद दिन्छु। उहाँले मेरो जीवनमा न तपाईँको जीवनमा कुनै दुष्टता वा गलतसँग सम्झौता गर्नु नै हुनेछ, कदापि गर्नुहुने छैन। किनभने दुष्टता र पापले यो विश्वमा सारा दुःखहरू कष्टहरू ल्याएको छ। पाप नै त्यो कुरा हो जुनले जीवनलाई परिवारहरूलाई तोड्दछ र चिहानहरू भर्दछ। म यस कुरामा खुसी छु कि परमेश्वर यससँग सम्झौता गर्नुहुन्न। परमेश्वर भन्नुहुन्छ उहाँ पापलाई घृणा गर्नुहुन्छ र यो विश्वबाट हटाउन इरादा गर्नुहुन्छ। आज हाम्रो परमेश्वर निसंकोच बिना सम्झौता पापको विरुद्धमा चाल चलिरहनु भएको छ। उहाँ यस विश्वबाट पापको हटाउन चाहनुहुन्छ। त्यही नै परमेश्वर भन्नुहुन्छ उहाँ अग्लो र उच्चमा उठाइनु भएको छ। मित्र, तपाईँ र म उहाँको अघि शिर झुकाउनु पर्नेछ, दण्डवत गर्नुपर्नेछ। जब यसैयाले परमेश्वरलाई सिंहासनमा देखे, यसले उसलाई मुक्तल भुइँमा झार्न घोप्ट पर्न लगायो। ओ, आज कलिसियालाई मण्डलीलाई कति धेरै गरेर परमेश्वरको अर्को दर्शनको आवश्यक छ। खालि उहाँको प्रेमको मात्र होइन तर उहाँ धार्मिकताको र पवित्रताको पनि, किनभने परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ पापको विरूद्ध दण्डमा चाल लिनुहुन्छ र उहाँले कहिले पनि मलाई यसको निम्ति क्षमा याचना माग्नु भएको छैन। त्यसकारण म त्यो गर्ने छैन। परमेश्वर पापसँग रिसाउनुहुन्छ र उहाँले ती मानिसहरूलाई दण्ड दिनुहुनेछ जो यस पापमा लिप्त छन् अनि उहाँले यो गर्नेछु भन्नुहुन्छ। उहाँले यो पनि भन्नुहुन्छ उहाँ तपाईँको साथी हुनुहुन्छ र तपाईँलाई बचाउनुहुनेछ, उत्तरकामा आउनु पर्नेछ। तपाईँले आफ्नो विश्वास उहाँमा राख्नु पर्ने र नित्यन्त राख्नु पर्नेछ, लगाउनु पर्नेछ र उहाँको पुत्र प्रभु येशू ख्रीष्टमा भरोसा र विश्वास गर्नुपर्नेछ। युहान्ना 14:6 पदमा येशू प्रभुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, कुनै मानिस पिता कहाँ मद्वारा बाहेक जान सक्दैन। अनि 3 पदमा भनिएको छ, अनि एउटाले अर्कोलाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। यसले हाम्रा परमेश्वरको महिमा र पवित्रताको तस्विर दिन्छ। उहाँ अग्लो र उच्चमा उचालिएको हुनुहुन्छ अनि यदि आज हामीले उहाँलाई प्रभु येशूलाई परमेश्वरलाई त्यस स्थानमा अवस्थामा देखे, हामी नीच जीवनयापनबाट मुक्त गरिने थियौं र यसले हाम्रा पाखनपन र बोक्रेपनबाट मुक्त गर्ने थियो। मित्र, हाम्रो परमेश्वर अति नै पवित्र परमेश्वर हुनुहुन्छ र तपाईँ अविश्वासीको अवस्थामा र अपवित्रताको खाली बोक्रे जीवन लिएर उहाँको उपस्थितिमा प्रवेश गर्न सक्नुहुन्न। उहाँले यो गर्न अनुमति दिनुहुन्न। तपाईँ यदि परमेश्वर कहाँ आउन चाहनुहुन्छ भने ख्रिस्टद्वारा भएर आउनुपर्छ। त्यो मात्र एउटा बाटो छ। तपाईँ उहाँ कहाँ पुग्न सक्नुहुन्छ, उहाँ कहाँ आउन सक्नुहुन्छ, त्यो नै पहुँचको बाटो हो। तपाईँ आफ्नो धर्म कर्म योग्यताको कारण उहाँको उपस्थितिमा आउन सक्नुहुन्न, तर तपाईँ ख्रिस्टमा हुनुभएकोले गर्दा तपाईँ उहाँ कहाँ आउन सक्नुहुन्छ। प्रभु येशूले यो स्पष्ट पार्नुभयो कि मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। यदि तपाईँ उहाँको सन्तान हुनुहुन्छ भने तपाईँ अनुग्रहको सिंहासनमा निडर भई साहसपूर्वक आउन सक्नुहुन्छ, तर तपाईँ उहाँ कहाँ अन्य कुनै आधारमा आउन सक्नुहुन्न। 4 पदमा भनिएको छ, तिनीहरूका स्वरले ढोकाहरू र जगहरू हल्लिए र मन्दिरहरू धुवाले भरियो। कराउनेहरूको स्वर चाहिँ सराफहरूको स्वर हो, किनकि तिनीहरू पत्तिन अनुसार परमेश्वरको आराधना गर्दै पवित्र 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 भनेर कराउँदै थिए। अहिले यसले यसैयामा कस्तो प्रभाव पार्नेछ त? 5 पदमा हेरौं, मैले भने धिक्कार, म नष्ट भए किनभने म अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएका मानिसहरूको बीचमा म बस्दछु र मैले मेरो आँखाले सर्वशक्तिमान परमप्रभु महाराज धीराजलाई देखेको छु। मित्र, यो अनुभव पाउन भन्दा पहिले यसैया परमेश्वरको जन थिए। तर यससँग अझै उसमाथि महान प्रभाव परेथ्यो। यस्तो दर्शनमा यसायाको प्रतिक्रिया क्रान्तिकारी परिवर्तनशीलता खालको हो। परमेश्वरको उपस्थितिमा हुँदा उसले आफू स्वयंको अवस्थाको स्थितिको देख्छन्। जब उसले परमेश्वरलाई देखे उसले आफै स्वयंलाई देख्न सके। आज हामी धेरैहरूको निम्ति समस्या यो कि हामी परमेश्वरको वचनको ज्योतिमा हिँड्दैनौ। यदि हामी हिँडे हामी आफै स्वयंलाई देख्ने थियौं। त्यही नै योहन्नाले पहिलो योहन्ना एक अध्यायको सात पदमा बताइरहेका छन्। भनिएको छ, तर जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमै हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ र उहाँको पुत्र येशूको रगतले हामीलाई पापबाट शुद्ध पार्दछ। यदि हामी उहाँको वचनको ज्योतिमा हिँड्छौ भने हामीले बिल्कुल यही कुरा देख्नेछौ जुन यसैयाले देखेथे। हामी आफैलाई अशुद्ध ओठ भएको र नष्ट हुन योग्यको देख्नेछौ। तपाईँले कहिले पनि परमप्रभुलाई देख्नु भएको छैन। यदि तपाई सोच्नुहुन्छ कि तपाईँ योग्यको हुनुहुन्छ वा परमेश्वरमाथि दावी गर्ने तपाईँसँग केही कुरा छ। अयुबसँग पनि यसियाको जस्तै उही किसिमको अनुभव थियो र उसको प्रतिक्रिया थियो, म आफैलाई घृणा गर्छु। अयुब आत्मधर्मी स्वधर्मी सेल्फ राइटियस मानिस थिए। उसले आफ्ना मित्रहरूको उपस्थितिमा आफ्नो इमानदारिताको कायम राख्न सक्थे, जसले उसलाई अधर्मी पापी भ्रष्ट दुष्टको रूपमा स्वीकार गराउनलाई प्रयास गरिरहेका थिए। तिनीहरूले उसलाई भने कि उनी अति नै भ्रष्ट र डरलाग्दा पापी थिए, तर उसले आफ्नो शिर ठाडो गरेर तिनीहरूलाई हेर्दै भने, म जान्दछु कि म को हुँ, म धर्मी छु। उसको दृष्टिकोणबाट उनी धर्मी थिए र उसले तिनीहरूलाई त्यस प्रतियोगितामा प्रतिस्पर्धामा जिते, तर उनी सिद्ध थिएनन् वास्तवमा। जब अयुब परमेश्वरको उपस्थितिमा आए उनी कति पनि आफ्नो धार्मिकताको दावी गरिराख्ने कुराको बारेमा कुरा गर्न चाहेनन्। जब अयुबले आफ्नो बारेमा वास्तवमा म को रहेछु भन्ने कुरा देखे उसले भने अयुब 42:3-6 त्यस बेला त सुनेको कुराले मात्र मैले तपाईँलाई चिन्दथे, तर अब त म तपाईँलाई आफ्नै आँखाले देख्दछु। यसै कारण म आफूलाई तुच्छ ठान्छु, म धुलोमा र खरानीमा बसेर पश्चाताप गर्दछु। मित्र, यदि तपाईँ परमेश्वरको वचनको ज्योतिमा हिँड्नुहुन्छ भने तपाईँ आफै स्वयंलाई देख्नुहुन्छ कि तपाईँ कस्तो हुनुहुन्छ, र तपाईँले यो कुरा थाहा पाउनुहुनेछ कि परमेश्वरको सन्तान भए तापनि तपाईँलाई सम्पूर्ण पापबाट शुद्ध गर्न येशु ख्रिष्टको रगतको आवश्यकता छ। साथै यसैया र अयुबले जस्तै उही किसिमको प्रतिक्रिया बाइबलमा अन्य धेरै मानिसहरूले दिएको छन् जब उनीहरू परमेश्वरको उपस्थितिमा गए। हामी देख्छौ योहन्नाले पटमसको टापुमा हुँदा लेखे प्रकाश 1:7, मैले जब उहाँलाई देखे म मरे तुल्य भएर उहाँको चरणमा गिरे। जब दानियलले प्रभु परमेश्वरलाई देखे उसले भने 10:8, यो महान दर्शन हेर्नलाई म मात्र एक्लै छोडिए, तर ममा शक्ति नै रहेन, म त मानिसको पुतला जस्तै भए, ममा केही बलै रहेन। अनि त्यो नै टार्ससको सौलको अनुभव थियो जो पछिबाट प्रेरित पाउल बने थियो। प्रभु परमेश्वरलाई पाउले भेटेपछि उसले आफैलाई आत्मधर्मी स्वधर्मी फरिसी देखेनन्, तर गुमेको निन्दित पापीको रूपमा र उद्धारको आवश्यकता भएको पापीको रूपमा आफैलाई देखे। मित्र, त्यसपछि उसले भन्न सके फिलिपी 3:7, जुन कुरा मलाई फाइदा थिए ती त मैले ख्रिष्टका निम्ति हानिका नै सम्झे। उसले प्रभु येशू ख्रिष्टको आवश्यकताको देखे। जब यसैयाले मन्दिरमा गए र परमेश्वरको उपस्थिति देखे उसले आफैलाई अशुद्ध ओट भएको मानिस देखे। मित्र, जब हामी परमेश्वरको वचनको ज्योतिमा हिँड्छौ हामी वास्तवमा को हौ त्यो कुरा एकदम स्पष्ट रूपमा देख्नेछौ। हामी यो देख्नेछौ कि हामीलाई शुद्धताको आवश्यक छ जुन ख्रिष्टको रगतद्वारा सम्भव छ, र हामीले आफ्ना पापको पश्चाताप गरिकन उहाँका शुद्ध हुन जानु आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
कसको अनमोल बलिदान दियो मानव जातिलाई, कसको अनमोल बलिदान दियो मानव जातिलाई,
श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ। छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।